क्रिस्चियन जीवन आशिषको जीवन हो तर दुःखमुक्त जीवन भन्ने अवश्य होइन. यदि तपाईँलाई कसैले येशूमा विश्वास गरेपछि यस जीवनका सबै समस्याहरू ठिक हुन्छ, अर्थात् तपाईँको श्रीमान सुध्रिन्छ, तपाईँले सबैको माया र साथ पाउनुहुनेछ, तपाईँको सबै रोगहरू निको हुनेछ, तपाईँ ऋणमुक्त हुनुहुनेछ, हरेक काममा तपाईँले उन्नति प्रगति गर्नुहुनेछ, तपाईँ स्थिर हुनुहुनेछ, पुच्छर होइन भने भनेको छ भने म तपाईँलाई भन्न चाहन्छु तपाईँले सुनेका यी सबै कुराहरू झुट हो. यो झुटो भन्ने कुरा त तपाईँ आफैले पत्ता लगाउनुहुनेछ जब तपाईँलाई भनेको जस्तो जीवन तपाईँले पाउनुहुन्न. यदि तपाईँ यस संसारमा लामो समयसम्म बाँच्नुभयो भने तपाईँले अवश्य दुःख भोग्नुहुनेछ र सानो उमेरमै मर्नुभयो भने पनि तपाईँले अरूहरूलाई दुःखी बनाउनुहुनेछ. दुःख अपरिहार्य छ, टर्दैन, यो सबैको जीवन आउँछ. क्रिस्चियन भएपछि पनि दुःख आउँछ. क्रिस्चियन भएपछि त झन् दुःख, पीडा, सतावट, कष्ट दोब्बर भएर जान्छ. र कतिजना तपाईँहरू मध्ये कतिजनाको यो वर्तमान वास्तविकता पनि भइरहेको छ. अब प्रश्न यो हो कि जब तपाईँको जीवनमा कठिन परिस्थितिहरू अर्थात् धोका, धम्की, त्याग, सतावट जस्ता कष्टदायी र खराब परिस्थितिहरू आइपर्छ, तपाईँ के गर्नुहुन्छ? जीवनका अशोचनीय र असहज परिस्थितिहरूमा तपाईँ कतातिर फर्किनुहुन्छ? तपाईँ कसमा भर पर्नुहुन्छ? यसको उत्तर आजको वचनको खण्डबाट हामी हेर्छौँ. मर्कुस 14 अध्याय, मर्कुस 14 अध्यायको 43 52 पदसम्म, जहाँ येशूले आफ्नै चेलाहरूबाट विश्वासघात र त्यागको अनुभव गर्नुभयो र पनि उहाँले अनन्त विगतदेखिको परमेश्वरको इच्छाको योजनामा आफैलाई निडर सुम्पनु भयो. वचनको मुख्य बुदा मुख्य विचार नै त्यही हुनेछ. तपाईँसँग बाइबल छैन भने कृपया केही बाइबल त्यहाँ पछाडि उपलब्ध छ, तपाईँले लिन सक्नुहुन्छ, प्रयोग गर्न सक्नुहुन्छ. हामी मर्कुसको पुस्तकबाट सुरुदेखि नै हेर्दै आएका छौँ. हामी 14 अध्यायको 43 पदमा आइपुगेका छौँ. हाम्रो विश्वास यो मण्डली साँचो रूपमा त्यतिखेर वृद्धि हुन्छ जतिखेर परमेश्वरको वचनलाई साँचो रूपमा विश्वासयोग्य ढङ्गले हरेक हप्ता एक पदपछि अर्को पद व्याख्या गरिन्छ. मेरो वचनमा, मेरो ज्ञानको आधारमा परमेश्वरको चर्च बढ्दैन र मेरो वचनमा जीवन छैन, मेरो वचनमा, मेरो बोलीमा शक्ति छैन. परमेश्वरको वचनमा शक्ति छ, परमेश्वरको वचनले जीवन दिन्छ. त्यही भएर हामी परमेश्वरको वचन मुनि सबै हामी राख्छौँ. म आफैलाई पनि परमेश्वरको मुनि वचन मुनि राखेर अनि परमेश्वरको वचनलाई हामी यसरी व्याख्या गर्छौँ. त्यही भएर तपाईँले यहाँ बसेर वचन सुनिरहँदाखेरि तपाईँको हातमा बाइबल हुनुपर्छ र बाइबल खोल्दै मेरो अगाडि भएको मानिसले प्रचार गरेको वचन परमेश्वरको वचनले भनेको वचनसँग मिल्छ कि मिल्दैन, वचन सम्बद्ध छ कि छैन, तपाईँले जाँच्नुपर्ने हुन्छ. बेरियाको विश्वासीहरू जस्तो हुनुपर्ने हुन्छ हामी, जसले पावलको प्रचार खुसीसाथ सुन्थे तर पनि त्यो धर्मशास्त्र अनुसार ठिक छ कि छैन भने छानबिन गर्थे. त्यही उद्देश्यले हामीले तपाईँहरूलाई 4 महिनाको वचनको कार्डहरू दिइसकेका छौँ, ताकि तपाईँहरूले वचन आफ्नै समयमा पढ्नुहोस्, आउनेवाला हप्ताको वचन खण्ड हेर्नुहोस्, मिति वचन खण्ड र शीर्षक चाहिँ दिएको छ, प्रचारको निम्ति प्रार्थना गर्नुहोस्, आफ्नो निम्ति प्रार्थना गर्नुहोस्, विश्वासीहरूको निम्ति प्रार्थना गर्नुहोस् र प्रभुले मानिसहरूलाई बचाउन् भनिकन प्रार्थना गर्नुहोस्. त्यही भएर यो तपाईँलाई दिएको र तपाईँ कतिजनाको बाइबलमा यो छ, यो तपाईँले पाउनु भएको छैन भने यो लिन सक्नुहुन्छ. ओके, हुन्छ. हामी मर्कुस 14 अध्यायमा छौँ र म यसलाई पढ्नेछु, तपाईँले सबैले आफ्नो बाइबलमा हेर्नुहोस्. पद, यसो बोल्दै हुनुहुँदा 12 चेलाहरू मध्येको एकजना यहुदा अचानक त्यहाँ देखा पर्यो. मुख्य पुजारीहरू, शास्त्रीहरू र धर्मगुरूहरूले पठाएको एक दल तरवार र लाठो लिएर त्यससँग त्यहाँ आयो. उहाँलाई विश्वासघात गर्नेले तिनीहरूलाई यस्तो एउटा सङ्केत दिएको थियो, जसलाई म मुहाई खाउँला त्यो व्यक्ति तिनै हुन्, तिनलाई पक्र र पहरा दिएर लैजाओ. अनि सोझै येसु कहाँ गएर यहुदाले भन्यो, हे रब्बी, र उहाँलाई मुहाई खाए. तब तिनीहरूले येसुलाई समातेर गिरफ्तार गरे. त्यहाँ नजिक उभिरहे उभिनेहरूमध्ये कुनै एउटाले तरवार थुतेर प्रधान पुजारीको कमरालाई प्रहार गर्यो र त्यसको कान स्वाट्ट काटिदियो। यसुले तिनीहरूलाई भन्नुभयो कि तिमीहरू एउटा डाकुला जस्तै तरवार र लाठो समेत लिएर मलाई पक्रन आएका छौ? दिनदिन मन्दिरमा सिकाउँदै म तिमीहरूसँग थिएँ र तिमीहरूले मलाई गिरफ्तार गरेनौ। तर धर्मशास्त्र पुरा होस् अनि सबै चेलाहरू उहाँलाई त्यागेर भागे। आफ्नो शरीरलाई एउटा सुती कपडाले मात्र भेरेको एउटा जवान उहाँको पछि लाग्यो। तिनीहरूले त्यस जवानलाई समाते तर कपडा छोडेर त्यो नाङ्गै भाग्यो। यो खण्डमा हामी मुख्य तिनवटा कुराहरू देख्छौँ। पहिलो, हामी यसमा यहुदाको विश्वासघात देख्छौँ। पहिलो यहुदाको विश्वासघात, दोस्रो यानि येशूको समर्पणता देख्छौँ, दोस्रो येशूको समर्पणता, र तेस्रो चेलाहरूको त्याग, तेस्रो चेलाको त्याग। सो इन दिस टेक्स्ट वी सी थ्री थिङ्स। फर्स्ट द बिट्रेयल अफ जुडास, सेकेन्ड द कमिटमेन्ट अफ जिजस, एन्ड थर्ड द डिजर्सन अफ द डिसाइपल्स। द बिट्रेयल अफ जुडास, द कमिटमेन्ट अफ जिजस, एन्ड द डिजर्सन अफ द डिसाइपल्स। बिट्रेयल, कमिटमेन्ट एन्ड डिजर्सन। सबभन्दा पहिलो यहुदाको विश्वासघात, 43 पदमा हेर्नुहोस् न, यहुदाको नाटकीय प्रवेश। येशू बोल्दै हुनुहुँदा 12 चेलाहरूमध्ये कि एकजना यहुदा अचानक त्यहाँ देखा पर्यो। योभन्दा अगाडि येशू गेत्सेमानीको बगैँचामा हुनुहुन्थ्यो, उहाँले प्रार्थना गरिराख्नु भएको थियो। उहाँले तिनचोटि दोहोऱ्याएर त्यही प्रार्थना उहाँले गर्नुभयो। पद 36 पाउँछौँ, अब्बा पिता, तपाईँको निम्ति सबै कुरा सम्भव छ, यो कचौरा मबाट हटाइदिनुहोस्, तर पनि मैले इच्छा गरेँ जस्तो होइन, तपाईँले इच्छा गर्नुभयो जस्तो होस्। तिनचोटिसम्म येशूले यही प्रार्थना गर्नुभयो। अनि ती तिनचोटिसम्म उहाँ चेलाहरू कहाँ फर्केर आउनुभयो र चेलाहरूलाई उहाँले निदाइरहेकै भेटाउनु भयो। र तेस्रो पटक फर्केर आएपछि उहाँले चेलाहरूलाई भन्नुहुन्छ, अब भयो, 41 पदको अन्ततिर, बेला आइपुगेको छ, हेर मानिसको पुत्र पापीहरूको हातमा पक्राउ पर्न लागेको छ। 42 पद, उठ जाऊ, हेर मलाई विश्वासघात गर्ने नजिकै छ। येशूले यो बोल्दै हुनुहुँदा 12 चेलाहरूमध्ये एक यहुदा इस्करियोत त्यहाँ अचानक देखा पर्यो। तपाईँलाई थाहा छ यो यहुदा इस्करियोतको नियत के छ भन्ने कुरा, उसले के खोजिरहेको थियो भन्ने कुरा योभन्दा अगाडिको खण्डहरूमा तपाईँ देख्नुभएको छ। यहुदा इस्करियोतले पैसाले प्रेम गर्थ्यो, येशूको चेलाहरूमध्येको यहुदा इस्करियोत हुनुहुन्थ्यो, 12 मध्येको यहुदासँग पैसाको थैलो हुने गर्थे, यहुदाले पैसाको थैलो राख्ने गर्थ्यो र घरिघरि त्यसबाट चोर्ने गर्थ्यो पनि भनेर हामी सुनेका थियौँ। पैसालाई एकदमै धेरै प्रेम गर्थ्यो यहुदाले, पैसालाई आफ्नो ईश्वर बनाएको थियो, आफ्नो मालिक बनाएको थियो, जसको खातिर पैसा खातिर यहुदा जे पनि गर्न तयार थियो। र उसले पैसाको निम्ति येशूलाई समेत बेचिदिने निर्णय गरिसकेको थियो। 14:10 पदमा, त 12 चेलाहरूमध्ये एकजना यहुदा इस्करियोत चाहिँ येशूलाई तिनीहरूको हातमा पक्राइदिनको निम्ति मुख्य पुजारी कहाँ गयो, र यहुदाले 30 चाँदीको सिक्कामा येशूलाई पक्राइदिने निर्णय गर्यो, ऊ सहमत भयो। र त्यसपछि 11 पदले भन्छ, तिनीहरू यो सुनेर खुसी भए र त्यसलाई पैसा दिने कबुल गरेर उहाँलाई कसरी पक्राउँ भनी त्यसले अनुकूल मौका खोज्न लाग्यो। अनुकूल मौका, एउटा सही अवसरको खोजीमा थियो। र यहुदा यस समयमा 43 पदमा, जब येशु मध्यरातमा एकान्त स्थानमा केवल आफ्नो 11 चेलाहरूसँग मात्र हुन्छ, त्यतिखेर यहुदाले आफ्नो अनुकूल मौका छोपेका हामी यहाँ देख्दछौँ। सो यहुदा देखा पर्छन् तर एक्लै होइन, कोसँग आउँछन्? 43 पदलाई नै हेर्नुहोस् न, मुख्य पुजारीहरू, शास्त्रीहरू, धर्म गुरुहरूले पठाएको एक दल तरवार र लाठो लिएर आए। सभाघरले पठाएको एक दल, जसलाई हामी मन्दिरका पुलिसहरू अथवा प्रहरीहरू अथवा पर्यादारहरू भन्छौँ, टेम्पल पुलिसको साथमा आएको हामी देख्छौँ। तर तपाईँले युहन्ना 18:3 तपाईँले हेर्नुभयो भने त्यहाँ युहन्नाले के पनि भन्छन् भन्दाखेरि, यहुदा चाहिँ रोमी सिपाहीहरूसँग पनि आए, रोमी सिपाहीहरूको एक दल लगभग 1,000 सङ्ख्यामा हुने गर्दथ्यो, 1,000 सैनिकहरूको एउटा दल हुन्थ्यो। र यो शास्त्रीहरूले, पुजारीहरू, धर्मगुरुहरूले पठाएको दल लगभग 600 सङ्ख्या हुन्थ्यो, लगभग 1,600 मानिसहरू लाठो र तरवार लिएर येशूलाई गिरफ्तार गर्न आएका छन्। कसको साथमा? यहुदाको साथमा। यहुदाभित्र शैतान पसिसकेको छ, अब यो हो अन्धकारको समय, येशूलाई पक्राइदिने बेला आएको छ। र यति धेरै मान्छेहरू येशूलाई पक्रिन आएका छन्, र यो पढ्दैन त तपाईँलाई प्रश्न उठ्न सक्छ, किन यति धेरै मानिसहरू? एकजना येशू जो मानिस बन्नुभएको थियो उहाँलाई पक्रिनु यति धेरै मानिस किन? तपाईँले सन्दर्भलाई विचार गर्नुपर्छ। 14:1-2 पदलाई हेर्नुहोस् त, 14:1-2 पद, यसको दुई दिनपछि निस्तार र अखिमेरी रोटीको चाड थियो। मुख्य पुजारीहरू र शास्त्रीहरू उहाँलाई कसरी छलद्वारा पक्रेर मारौ भन्ने दाउमा थिए, किनभने तिनीहरूले भनेका थिए चाडको बेलामा होइन, नत्र त मानिसहरूमा हुलदङ्गा मचिएला। सो यति धेरै मानिस आउनुको कारण यही हो कि यतिखेरको समय यो निस्तार चाड हो, निस्तार चाडको बेलामा हो र धेरै मानिसहरू युरुसलेममा धेरै ठाउँबाट आइसकेका छन्, धेरै तीर्थयात्रीहरू हजारौँ लाखौँको संख्यामा मानिसहरू त्यहाँ छन्। अनि त्यहाँ कति मानिसहरूले त यसुलाई मन पराएका छन्, यसुको शिक्षालाई मन्दिरमा सुन्दै मख भएका छन्, उनीहरू यसुको पक्षमा पनि मानिसहरू छन् र चाडको बेलामा यसुलाई गिरफ्तार गरियो भने के हुन्छ, त्यहाँ हुलदङ्गा मचिन्छ, त रायोट हुन्छ, त्यहाँ मान्छेहरू जुलुसमा उत्रिन्छन्, यसुको पक्षमा मानिसहरू उत्रिएका छन् त्यहाँनिर, एकदमै त्यहाँको दृश्य तपाईँले कल्पना गर्न सक्नुहुन्न। र त्यो हुलदङ्गा मचिहाल्ला कि भनेर त्यसको समाधान निम्ति र त्यसको नियन्त्रणको निम्ति यति धेरै पहरेदारहरू सिपाहीहरू यहाँनिर यसुलाई पक्रिन आएका छन्। र 44 पदमा जब हामी हेर्छौँ यहाँ आउनुभन्दा अगाडि के भएको थियो भन्ने कुरा पृष्ठभूमि थोरै हामी देख्छौँ, यहुदा र यी मानिसहरूमाझको सहमतिको बारेमा 44 पदमा हेर्नुहोस् न, उहाँलाई विश्वासघात गर्नेले अथवा यहुदाले तिनीहरूलाई यस्तो एउटा सङ्केत दिएको थियो, जसलाई म मही खाउँला त्यो व्यक्ति तिनै हुन्, तिनलाई पक्र र पहरा दिएर लैजाऊ। तपाईँले देख्नुहुँदैछ त्यहाँ पक्र र पहरा दिएर लैजाऊ, पहरा भनेको वरिपरि उसलाई छेकेर लैजाऊ, किन, किनकि मानिसहरूले त्यहाँ के गर्नु सक्छ, हुलदङ्गा मचाउन सक्छ, यसुलाई सुरक्षित तिमीहरूले पक्रेर लैजानुपर्छ। र पहिले नै यहाँनिर सहमत भइसकेका छन्, यहुदाले भनिसकेका छन् एउटा चुम्बनद्वारा म त्यो मान्छेको तिमीहरूलाई देखाइदिनेछु, र चुम्बन यो त्यतिखेर संस्कार त्यतिखेरको समाजको एउटा अभिवादन हो, जसरी हामी अहिले जोइमसी भन्छौँ, हात मिलाउँछौँ, कसैले अङ्गालो मार्छ होइन, कति अरब देशहरूमा साउदीहरूमा आज पनि गाला टसाउने चलनहरू छ, र यो एउटा अभिवादनलाई लिएर यहुदाले यसुलाई धोका दिने एउटा सङ्केत रूपमा लिएको छ, र यसलाई हामी भन्छौँ यहुदाको ढोङ्गी चुम्बन। र त्यो 44 पद एउटा यो पृष्ठभूमि हो, र 43 र 45 जोडिन्छ यहाँनिर, अनि सोझै यसु कहाँ गएर यहुदाले भन्यो, हे रब्बी, र उहाँलाई मही खायो। त्यसपछि के भयो, मानिसले चिने, उनीहरूले खोजिरहेको मानिसको कसलाई पक्रिनु पर्ने उनीहरूले चिने, त्यही भएर 46 पदले भन्छ, तब तिनीहरूले यसुलाई समाते र गिरफ्तार गरे। हामी यहुदाको धोकाको बारेमा हेर्दैछौँ, उसको विश्वासघातको बारेमा हेर्दैछौँ, यहुदाको विश्वासघात। यहुदाले पनि यसुलाई मन पराएको जस्तो हामी देख्दैनौँ यहाँनिर, खालि पैसाको लागि मात्र यहुदाले यसुलाई बेचेको भनेर लाग्दैन मलाई, किनकि जब तपाईँ 44 पदलाई निहाल्नुहुन्छ, यहुदाले भन्छ तिनलाई पक्र र पहरा दिएर लैजाऊ। त्यही भएर जब यसुलाई तिनीहरूले पक्रे, त्यसपछि चेलाहरू पक्कै पनि चेलाहरू चुप लागेर बसेनन्। 47 पदलाई हेर्नुहोस् न, त्यहाँ नजिक उभिनेहरूमध्ये कुनै एउटाले तरवार थुतेर प्रधान पुजारीको कमरालाई प्रहार गर्यो र त्यसको कान च्वाट्ट काटिदियो। मर्कुसले हामीलाई यो को व्यक्ति हो यो भन्दैन, तर जब हामी युहन्ना 10:18 पढ्छौँ हामीलाई स्पष्ट थाहा हुन्छ, युहन्ना 10:18 युहन्ना 18:10 यो भन्छ कि सिमोन पत्रुसले आफूसँग भएको तरवार निकालेर मुख्य पुजारीको कमरालाई प्रहार गरे र त्यसको दाहिने कान च्वाट्टै काटिदिए। त्यस कमाराको नाउँ मार्कुस थियो। सो युहन्नाले हामीलाई स्पष्ट भन्दछन् कि त्यो तरवार झिकेर प्रहार गर्ने अरू कोही नभएर पत्रुस थिए, र जसको कान उसले काटिदिए उसको नाउँ मार्कुस थियो। यसो हेर्दाखेरि पत्रुसले आफ्नो निशाना चुकाए जस्तो देख्छ हामी। पत्रुस एउटा जालरी थियो, पक्कै पनि तरवार चलाउने पृष्ठभूमि एउटा आएका थिएनन्, र मलाई लाग्छ पत्रुसले ताकेको त घाँटी नै थियो, तर उसको सिपको कारण र सायद यो कमारालाई पनि आफूलाई छल्ने प्रयास गर्यो र कान काटिन पुग्यो। सो पत्रुस के गर्नु खोज्दैछन्, पत्रुसले यो जे गर्दैछ किन गर्दैछ, पत्रुसले के प्रमाणित गरेर देखाउनु खोज्दैछ यहाँ। तपाईँलाई मर्कुस 14:19 म याद दिलाउन चाहन्छु, पत्रुसले के भनेको थियो, 14:29 हेर्नु त, त्यही त साइडमा छ, पत्रुसले उहाँलाई भने सबैजना पछि हटे तापनि म चाहिँ हट्ने छैन. 31 पदलाई हेर्नु न. तर तिनले झन् जोड दिएर भने तपाईँसँग म मर्नै परे तापनि म तपाईँलाई इन्कार गर्ने छैन. पत्रुसले यही प्रमाणित गर्नु खोज्दैछन् जुन उसले पहिले नै वाचा गरेको थियो कि म चाहिँ पछि हट्नेवाला छैन. अनि यो घडी हो, पछि हट्छन् कि यसुसँग मर्न तयार हुन्छन्. र पत्रुसले प्रमाणित गर्न खोज्दैछन्, त्यसो मैले भनेको थिएँ पहिले नै तपाईँलाई. त्यही भएर उसले आफ्नो तरवार झिकेर एउटा कमाराको कान चट्टै काटिदिन्छ. यदि तपाईँ त्यहाँ हुनुभएको तपाईँ के गर्नुहुन्थ्यो त्यो सिचुएसन भए, त्यो परिस्थितिमा तपाईँ भए, अथवा तपाईँको जीवनमा जब तपाईँले नसोचेको घटनाहरू घट्छ, जब तपाईँलाई कसैले प्रियजनहरूले धोका दिन्छ, तपाईँ के गर्नुहुन्छ? तपाईँ तरवार निकाल्नुहुन्छ? तपाईँ रिसाउनुहुन्छ, झर्किनुहुन्छ, बदलाको भावना राख्नुहुन्छ? कसरी हुन्छ? त्यसको खैरो खन्नालाई पछि लाग्नुहुन्छ? के गर्नुहुन्छ तपाईँको शत्रुहरू जब तपाईँको पछि लाग्छ, अथवा तपाईँको मित्रहरूले, तपाईँको आफ्नै प्रियजनहरूले तपाईँलाई धोका दिन्छ, तपाईँलाई गिराउँछ, तपाईँको विरुद्धमा उठ्छन्, तपाईँ के गर्नुहुन्छ? तपाईँको प्रतिक्रिया कस्तो हुन्छ? यसुले कसरी प्रतिक्रिया जनाउनु भयो? यसुको प्रत्युत्तर कस्तो थियो? मर्कुसले त हामीलाई भन्दैनन्। जब पत्रुसले आफ्नो तरवार झिकेर त्यो मालखसको एउटा नकुरको कमराको कान चट्टै काटिदियो, यसुले के गर्नुभयो मर्कुसले हामीलाई केही पनि भन्दैनन्। तर मत्तीले हामीलाई भन्छन्, मत्तीले आफ्नो वृत्तान्तमा उल्लेख गरेका छन्। मत्ती 26 हेर्नुहोस् न, मत्ती 26:52। तब यसुले तिनलाई भन्नुभयो, तिम्रो तरवार म्यानमा हाल, किनभने तरवार लिने सबै तरवारले नै नष्ट हुनेछन्। तिमी के ठान्छौ, तिमी के ठान्दछौ कि म आफ्ना पितालाई बिन्ती गर्न सक्दिनँ र उहाँले तुरुन्तै स्वर्गदूतहरूका 12 बढी मेरो निम्ति पठाइदिनुहुन्न र? यसुले कसरी प्रतिरोध दिनुहुँदैछ? प्रतिरक्षा गर्नुहुन्न, न त उहाँ आक्रमण नै गर्नुहुन्छ। देख्नुहुँदैछ तपाईँ यसुले के भन्नुहुँदैछ? पत्रुस, ओके, तिम्रो साहस मैले देखेँ, तिम्रो तरवार म्यानमा हाल, तरवार राख्ने भाँडालाई म्यान भनिन्छ, म्यानमा हाल। अनि यसुले के भन्नुहुन्छ? यदि मैले प्रार्थना गरेँ भने, मैले चाहे भने, मैले पितालाई भने, अहिले पुकारे भने उहाँले मेरो प्रार्थना सुन्नुहुन्छ र उहाँले मलाई यो घडीबाट छुटकारा दिलाउन सक्नुहुन्छ। यसुले त्यो परिस्थितिलाई आफ्नो हातमा लिने कोसिस गर्नुहुन्न, तर यही देखिरहन्छु कि उहाँले त्यो परिस्थितिमा आफ्नो पिताका उहाँले भरोसा गरिराख्नु भएको छ, पिताको इच्छामा आफैलाई उहाँले सुम्पिराख्नु भएको छ। तपाईँ देख्नुहुँदैछ, उहाँ शक्तिशाली जन हुनुहुन्थ्यो, उहाँ आफै परमेश्वर हुनुहुन्थ्यो, 100% परमेश्वर। योभन्दा अगाडि उहाँले के गर्नुभएको छ तपाईँले देख्नुभएको छ। यसुले चाहनुहुन्थ्यो भने, चाहनुभएको भने उहाँले आफूलाई रिहा गर्न सक्नुहुन्थ्यो चुट्कीको भरमा, तर यसुले आफैलाई परमेश्वरको योजनामा, परमेश्वरको उद्देश्यमा समर्पित गर्नुहुँदैछ। यसुले आफ्नो स्वर्गीय पितालाई भरोसा गर्नुभयो, जुन योजना, जुन उद्देश्यको निम्ति यसुले संसारमा आउनुभएको थियो, त्यसको निम्ति, त्यो उद्देश्यमा, त्यो मिसनमा उहाँ अडिग रहनुभयो, परमेश्वरको इच्छाको योजनामा यसु समर्पित हुनुभयो। हाम्रो वचनको दोस्रो बुदा यसुको समर्पणतालाई अब हामी हेर्छौँ विस्तृत रूपमा। 48 त्यसपछि यसुले तिनीहरूलाई भन्नुभयो, के तिमीहरू एउटा डाकुला जस्तै तरवार र लाठो समेत लिएर मलाई पक्रन आएका छौ? दिनदिन मन्दिरमा सिकाउँदै म तिमीहरूसँग थिएँ र तिमीले मलाई गिरफ्तार गरेनौ, तर धर्मशास्त्र पुरा होस्। यसु आफ्नो गिरफ्तारीलाई लिएर न त रक्षात्मक बन्नुभयो, न आक्रामक नै, उहाँ डिफेन्सिभ पनि हुनुहुन्थ्यो, उहाँ अफेन्सिभ पनि हुनुहुन्थ्यो। ती मानिसहरूले यसुको राज्यको प्रकृति बुझेका थिएनन् भन्ने कुरा यसुलाई पक्रन आउने तिनीहरूको तरिकामा स्पष्ट देखिन्छ, र यसुले तिनीहरूलाई यस कुरामा सच्याउनु भएको देखिन्छ। हामीलाई थाहा छ यसु राजनीतिज्ञ हुनुहुन्थेन, न त उहाँ रोमी साम्राज्यको निम्ति खतरा हुनुहुन्थ्यो। यसु आफैले भन्नुहुन्छ कि उहाँको राज्य संसारको होइन, र यसुको राज्यको प्रगति, एडभान्समेन्ट बल र शक्तिमा, तरवारमा, लाठामा भर पर्दैन। तर परमेश्वरको आत्मामा भर पर्छ, परमेश्वरको राज्यको प्रगति फैलावट परमेश्वरकै आत्मामा भर पर्छ। आत्माले मानिसको हृदयमा र विवेकमा गुप्त रूपमा काम गर्दै परमेश्वरको राज्य विस्तार गर्नुहुन्छ। त्यही भएर हामी क्रुसेडमा उत्रिँदैनौँ होइन, त्यही भएर हामी हुलुङ्गा मचाउँदैनौँ, त्यही भएर हामी तरवार र लाठो गोली बारुदले मानिसहरूलाई यसुमा ल्याउन खोज्दैनौँ, किनकि हामी जान्दछौँ कि परमेश्वरको राज्य हाम्रो बलमा हाम्रो शक्तिमा भर पर्दैन, परमेश्वरको राज्य परमेश्वरको आत्मामा भर पर्छ, उहाँको योजना मुताबिक भर पर्दछ। येशूले आफैलाई परमेश्वरको योजनामा उहाँको इच्छामा उद्देश्यमा सुम्पनु भएको समर्पण गर्नुभएको देख्छौँ। उहाँले सक्नुहुन्थ्यो त्यो सिचुएसनलाई बदल्न, उहाँले सक्नुहुन्थ्यो त्यो त्यो घडी ती मानिसहरूमाथि विजय हासिल गर्न, तर येशूले आफैलाई नम्रतामा परमेश्वरको योजनामा समर्पण गर्नुभयो। उहाँलाई थाहा थियो उहाँ किन संसारमा आउनुभएको थियो, सो आफ्नो परिस्थितिहरूको माझमा येशूले परमेश्वरको योजनालाई नै हेर्नुभयो। त्यही भएर उहाँले भन्नुहुन्छ तिमीहरू मलाई डाकुला जस्तै गरिलिन आएका छौ, म डाकु होइन, म अपराधी होइन, तिमीहरू मेरो बारेमा एकदमै भूलमा परेका छौ, मेरो राज्यलाई तिमीहरू बुझ्दैनौ। त्यसैले भन्नुहुँदैछ म यहाँ रोमी सरकारलाई यहाँनिर ढाल्नको निम्ति आइरहेको छैन। यहुदीहरूको ठुलो सबभन्दा ठुलो समस्या भनेको रोमी सरकार होइन, उनीहरूको ठुलो समस्या भनेको पनि परमेश्वर हुनुहुन्थ्यो, परमेश्वरसँग उनीहरूको सम्बन्ध राम्रो थिएन, त्यो सम्बन्ध स्थापित गर्नको निम्ति यसो आउनुभएको थियो, परमेश्वरसँग मिलाप गराउनको निम्ति, रोमी सरकारबाट उद्धार गर्नको निम्ति होइन, छुटकारा दिलाउनको निम्ति होइन। यसो भन्नुहुन्छ तिमीहरू मेरो राज्यलाई बुझ्दैनौ, तिमीहरू मेरो राज्यलाई गलत बुझेका छौ। उहाँले भन्नुहुन्छ दिनदिन मन्दिरमा सिकाउँदै म तिमीहरूसँग थिएँ र तिमीहरूले मलाई गिरफ्तार गरेनौ, किन गिरफ्तार गरेनौ, तिनीहरू मानिसहरूसँग डराएको थिए होइन, मानिसहरूसँग डराएको थिए, गिरफ्तार गरेनन्। तर यो समय यिनीहरू येशूलाई गिरफ्तार गर्न आएका छन्, येशूलाई यिनीहरूले पक्रेका छन्। तर एउटा अपराधीलाई जस्तो बुझ्नुहुँदैछ, एउटा अपराधीलाई जस्तो गरी उनीहरूले येशूलाई गिरफ्तार गरेका छन्। सो हामीलाई प्रश्न हामी प्रश्न गर्न चाहन्छौँ कि त येशूलाई किन एउटा अपराधीलाई जस्तो गरी गिरफ्तार गरियो? यो 49 अन्तिम खण्ड हेर्नु त, तर भन्ने शब्द पछि के भनेको छ, तर धर्मशास्त्र पुरा होस्, तर धर्मशास्त्र पुरा होस्। येशूलाई थाहा छ को नियन्त्रणमा हुनुहुन्छ, जब त परिस्थितिमा तपाईँ हेर्नुहुन्छ तपाईँ देख्नुहुन्छ कि यी मानिसहरू यी शास्त्रीहरू पुजारीहरू धर्मगुरुहरूले पठाएका मानिसहरू नियन्त्रणमा छ जस्तो लाग्छ, हामी रोमी सरकारले पठाएको सिपाहीहरू नियन्त्रणमा छ जस्तो लाग्छ, हामी रोमी सरकार नियन्त्रणमा छ जस्तो हामी देख्छौँ। तर येशूले देख्नुहुन्छ, उहाँलाई थाहा छ नियन्त्रणमा को हुनुहुन्छ, परमेश्वर हुनुहुन्छ, यो परिस्थिति परमेश्वरको हातमा छ। प्रिय मित्र, जब हाम्रो जीवनमा कठिन परिस्थिति आउँछ, तपाईँ नसोचेको जस्तो घटनाहरू घट्छ, तपाईँको प्रियजन मर्छ अथवा ठुलो रोग पत्ता लाग्छ अथवा तपाईँलाई मानिसहरूले दबाउँछ, तपाईँ ख्रिस्टमा भएको कारणले गर्दाखेरि मानिसहरूले सताउँछ, त्यतिखेर तपाईँ त्यतिखेर कतातिर हेर्नुहुन्छ? यो तपाईँले सिचुएसनलाई हेर्न थाल्नुभयो भने, तपाईँको परिस्थितिलाई हेर्न थाल्नुभयो भने तपाईँलाई लाग्छ कि तपाईँको परिस्थिति नै तपाईँको नियन्त्रणमा छ। हरेक परिस्थितिमा को नियन्त्रणमा छ भन्ने कुरा तपाईँ कतातिर हेर्न चाहनुहुन्छ त्यस्तो निर्धारण गर्छ। रोग नियन्त्रणमा छ जस्तो लाग्छ पछिपट्टि, तपाईँले रोगलाई हेर्नुभयो भने, मानिसहरूलाई हाम्रो सरकारले हेर्न थाल्यौँ भने, जस्तै विभिन्न कानुनहरू बनाउँछ क्रिस्टियानिटीको विरुद्धमा, हामीलाई लाग्छ उनीहरू नियन्त्रणमा छन्, तपाईँले सरकारले हेर्न थाल्नुभयो भने उनीहरू नियन्त्रणमा आउँछन् हाम्रो आँखाको सामु। तर तपाईँले नबिर्सिनुहोस्, जे पनि हुन्छ परमेश्वरको योजना मुताबिक हुन्छ, परमेश्वर सर्वभौमी हुनुहुन्छ, सबै कुरो उहाँले नियन्त्रण गर्नुहुन्छ, यति कुरो तपाईँले याद गर्नुहोस्, परमेश्वर नै नियन्त्रणमा हुनुहुन्छ, उहाँको इच्छाको अभिप्राय अनुसार सबै कुराहरू हुने गर्दछ। तपाईँको जीवनमा लाग्ने रोग, तपाईँको गरिबी, तपाईँको दुःख, तपाईँको पीडा, सतावट सबै परमेश्वरको इच्छा बिना भएको छैन, परमेश्वरको इच्छा बिना केही पनि हुँदैन। तपाईँ जुन परिस्थिति भएर गइरहनु भएको छ परमेश्वर नियन्त्रणमा हुनुहुन्छ। त्यही भएर येशूले भन्नुहुन्छ धर्मशास्त्र पुरा होस्, अगमवक्ताले भनेको वचन पुरा होस्, परमेश्वरको योजना पुरा होस्। तर मानिसहरू येशूलाई पक्रिरहेको थिए, मानिसहरूको नियन्त्रणमा येशू हुनुहुन्थ्यो, तर कसको योजना पुरा हुँदै थियो? परमेश्वरको, जुन योजना उहाँले धेरै अगाडिबाट संसार बसाल्नुभन्दा अगाडि बनाउनु भएको योजना थियो, परमेश्वरको वचन कहिले पनि टल्दैन, सबै थोक टलेर जान्छ, बितेर जान्छ, तर परमेश्वरको वचन कहिले पनि टल्दैन. उहाँको योजना, उहाँको प्रतिज्ञा उहाँले पुरा गरेर छाड्नुहुन्छ. त्यही भएर हामीले अघि भजन गाउँदै थियौँ, सारा सृष्टिको मालिक तपाईँलाई, यदि उहाँले सबै कुरा सृष्टि गर्नुहुन्छ भने उहाँले सबै कुरामाथि शासन पनि गर्नुहुन्छ र आफ्नो इच्छा उहाँले पुरा गर्नुहुन्छ. हामी त्यो परमेश्वरको आराधना गर्छौँ, हामी त्यो परमेश्वरलाई मान्दछौँ, हामी त्यो परमेश्वरलाई हामी चिन्दछौँ. हाम्रो परमेश्वर एउटा कोठाको कुनामा भित्तामा सीमित हुनुहुन्न, उहाँ सबै कुराको नियन्त्रणमा हुनुहुन्छ. त्यही भएर येशूको जीवनमा भएकै घटनाहरू पनि परमेश्वरको योजना अनुसार पुरा भइरहेको थियो. चाँडपछि येशूलाई पक्रिने विचार गरिरहेको थिए, तर परमेश्वरले उनीहरूको योजना अनुसार होइन, परमेश्वरको योजना अनुसार उनीहरूले नचाहेको समयमा आफ्नो पुत्रलाई पक्राउ खान दिनुहुँदैछ. तपाईँ देख्नुहुँदैछ परमेश्वर नै नियन्त्रणमा आउँछ. ओ पृथ्वीको मानिसहरू षड्यन्त्र रच्छन्, पृथ्वीको मानिसहरूले ठुलो ठुलो षड्यन्त्र रच्छन्. भजन सङ्ग्रह दुईमा हामी त्यही देख्दै थियौँ अघि, भजन सङ्ग्रह दुईमा उहाँको जनको विरुद्धमा षड्यन्त्र रच्छन्, तर स्वर्गमा बस्नु भने परमेश्वर हाँस्नुहुन्छ. किन? किनकि मानिसको षड्यन्त्र भित्र परमेश्वरको योजना छ, परमेश्वर आफ्नो उद्देश्य पुरा गर्नुहुँदैछ. सो यी मानिसहरू परमेश्वरको इच्छाको उद्देश्य योजना पुरा गर्ने साधनहरू रूपमा प्रयोग हुँदैछन्. जसले आएर यसलाई पक्रे, जसले आएर यसलाई पहरा दिए, यहुदाको चुम्बन, यो सबै परमेश्वरको योजनाभित्र पर्दछ. उहाँ नियन्त्रणमा हुनुहुन्छ, उहाँ नियन्त्रणमा हुनुहुन्छ. परमेश्वरको वचन पुरा हुन थियो र हामीलाई प्रश्न गरेको थियो, तर यसलाई एउटा अपराधीलाई जस्तो गरी किन गिरफ्तार, अपराधीलाई जस्तो किन गिरफ्तार? दुईवटा वचन खण्डहरू हामी हेर्छौँ, धर्मशास्त्र पुरा होस् भन्ने दुईवटा वचन. येशूलाई किन अपराधीलाई जस्तो गरी गिरफ्तार? किनकि धर्मशास्त्र पुरा हुनु थियो. र कुन धर्मशास्त्र कहाँ छ? हामी सुरुमा हेर्छौँ यसैया 53:12. यसै कारण महानहरूसँगै उहाँलाई पनि एक भाग दिनेछु र उसले लुटको माल सामर्थ्यहरूसित बाँडेछ, किनभने उसले आफ्नो जीवन मृत्युमा खन्याएर ऊ अपराधीहरूको गन्तीमा गनियो, किनकि उसले धेरैको पाप बोक्यो र उसले अपराधीहरूको निम्ति मध्यस्थता गरियो. यहाँ तपाईँले विचार गर्नुहोस्, येशु अपराधीहरू गन्तीमा गनिने भन्दैछ, अपराधी बन्ने कुरा गरिरहेको छैन. यहाँनिर येशु अपराधी होइन, उहाँले कुनै त्यस्तो पाप गर्नुभएको छैन. येशु त निष्पाप मानिस हुनुहुन्थ्यो, हामीलाई थाहा छ. येशुले कहिले पनि पाप गर्नु भएन, उहाँ सिद्ध मानिस हुनुहुन्थ्यो, 100% मानिस, तर पाप रहित मानिस, निष्पाप मानिस हुनुहुन्थ्यो. उहाँमा कुनै छल थिएन, उहाँमा कुनै छल थिएन. तर अपराधीहरू गन्तीमा किन? यसैयाको 53 भन्दछ कि हामीलाई धर्मी ठहराउनको निम्ति, हामीलाई धर्मी ठहराउनको निम्ति हाम्रो पाप यसले बोक्नुभयो, हाम्रो पापको खातिर उहाँ क्रुसमा मर्नुभयो र हामीलाई धर्मी ठहराउनुभयो. हामी हो अपराधी वास्तवमा, बुझ्नुहुँदैछ? हामीले अपराध गरेको परमेश्वरको विरुद्धमा, हामीले हो पाप गरेको, तर हाम्रो स्थानमा येशू, हाम्रो स्थान उहाँले लिनुहुँदैछ. उहाँ अपराधीहरूको गन्तीमा उहाँ गनिनु भयो भन्नुको अर्थ त्यो. र उहाँको पक्राउमा येशू अपराधीको गन्तीमा गनिनु भयो, त्यति मात्र होइन, उहाँको क्रुसमा उहाँ अपराधीहरूको गन्तीमा गनिनु भयो. जब येशूलाई दुईवटा चोरहरूको बिचमा टाँगिएको थियो, क्रुसमा को टाँगिन्छ? चोर, अपराधीहरू टाँगिन्छ. येशूले के अपराध गर्नुभएको थियो? के पाप गर्नुभएको थियो? केही पनि गर्नुभएको थिएन, तर उहाँलाई क्रुसमा किन टाँगियो? किन उहाँलाई अपराधीहरूको गन्तीमा गनियो? हाम्रो खातिर. ए, तपाईँले विश्वास गर्नुभएको छ, तपाईँको खातिर येशू क्रुसमा हाम्रो खातिर अपराधीहरूको गन्तीमा गनिनुभयो. उहाँले हाम्रो पाप बोक्नुभयो र क्रुसमा प्रतिस्थापनको मृत्यु मर्नुभयो. त्यति मात्र होइन, तेस्रो दिनपछि उहाँ फेरि जीवित भए उठ्नुभयो. सो येशूको गिरफ्तारीदेखि क्रुससम्म परमेश्वरकै योजना हामी देख्दछौँ. परमेश्वरको वचनको भविष्यवाणी अनुसार येशूको पक्राउ भयो एउटा अपराधीको जस्तै गरी, र मृत्यु पनि एउटा अपराधीकै जस्तो मृत्यु उहाँले क्रुसमा मर्नुभयो, ताकि हामी जस्तो पापीहरू उद्धार पाऊँ भनेर, हाम्रो पाप क्षमा होस् भनेर, हाम्रो अपराधहरू क्षमा होस् भनेर, हामी परमेश्वरसँग मिलाप पाउन सकौँ भनेर परमेश्वरले यसरी आफ्नो योजना अनन्त विगतदेखि बनाउनु भएको हाम्रो मुक्तिको योजना 2000 वर्ष अगाडि क्रुसमा आफ्नो पुत्रमा उहाँले पुरा गर्नुभयो. त्यही भएर यस बिहान तपाईँ येशूमा हुनुहुन्न, तपाईँले यसमा विश्वास गर्नुभएको छैन भने म तपाईँलाई निमन्त्रणा दिन चाहन्छु कि तपाईँ येशूमा विश्वास गर्नुहोस् कि येशूले मात्र तपाईँलाई तपाईँको अपराधहरूबाट क्षमा दिलाउन सक्नुहुन्छ. येशू मात्रै तपाईँको मुक्तिदाता बन्न सक्नुहुन्छ। येशूले मात्र तपाईँलाई परमेश्वरको क्रोधबाट बचाउन सक्नुहुन्छ। त्यही भएर येशूमा विश्वास गर्नु, प्रस्ताव गर्नुहोस्। तपाईँ यदि ख्रिस्टमा हुनुहुन्न यस बिहानी भने म तपाईँलाई निमन्त्रणा दिन चाहन्छु। हामी क्रिस्चियनलाई विश्वास गर्ने सुसमाचारै यही हो। हामी यहाँ भेला भएको पनि यसकै लागि हो। हाम्रो एउटै उद्देश्य र एउटै कारण कि सुसमाचार, सुसमाचारले नै हामीलाई यहाँ भेला गराएको छ कि ख्रिस्ट हामी जस्तो पापीहरूको निम्ति क्रुसमा मर्नुभयो। सो यसु अपराधीहरूलाई, अपराधीहरू जस्तो गरी उहाँ गिरफ्तार हुनुभयो, धर्मशास्त्र पुरा हुनुथ्यो, यसैया 53:12 पुरा भयो, त्यति मात्र होइन जकरिया 13:7 पनि पुरा हुनुथ्यो। जकरिया 13:7, मर्कुस 24:27 छ त्यो, मर्कुस 24:27 हेर्नु त, यसुले तिनीहरूलाई भन्नुभयो तिमीहरू सबै पछि हटिजानेछौ किनकि यस्तो लेखिएको छ म गोठालालाई प्रहार गर्नेछु र भेडाहरू तितरबितर हुनेछ तर म जीवित भए उठेपछि तिमीहरूभन्दा पहिले गालीमा जानेछु। सो म गोठालालाई प्रहार गर्नेछु र भेडाहरू तितरबितर हुनेछ। यो परमेश्वरको वचन उहाँले यसु आउनुभन्दा कैयौँ वर्ष अगाडि नै भन्नुभएको थियो। जकरियाद्वारा उहाँले यो भविष्यवाणी गरिसक्नु भएको थियो कि एक दिन परमेश्वरले गोठालोलाई, पुत्र येशूलाई प्रहार गर्नुहुनेछ किनकि येशु नै त्यो असल गोठालो हुनुहुन्छ। उहाँलाई उहाँले प्रहार गर्नुहुन्छ र प्रहार गरेपछि के हुनेछ, भेडाहरू येशूको चेलाहरू तितरभित्र हुनेछन्। र ठ्याक्कै त्यो भविष्यवाणी यहाँ पुरा भएको हामी देख्दछौँ यो घडीमा, जब येशूको पक्राउपछि चेलाहरूले येशूलाई छोडेर भागे। हाम्रो वचनको तेस्रो बुदा चेलाहरूको त्यागलाई हेर्नुहोस् न, 50 अब, अनि चेलाहरू सबै चेलाहरू उहाँलाई त्यागेर भागे। 10 मात्र भन्दैन यहाँ, 9 मात्र भन्दैन, सबै चेलाहरू येशूलाई त्यागेर भागे। चेलाहरूको प्रतिज्ञा कहाँ गयो? योभन्दा अगाडि चेलाले के भनेको थियो, सबैजना पछि हटे तापनि म चाहिँ पछि हट्ने छैन, तपाईँसँग म मर्नै परे तापनि म तपाईँले इन्कार गर्ने छैन। अनि तिनीहरू सबैले त्यसै भने, सबैले येशूलाई आफ्नो वचन दिएको थियो कि हामी तपाईँलाई त्याग्ने छैनौँ, हामी तपाईँलाई छोडेर भाग्ने छैनौँ, हामी तपाईँलाई तपाईँसँग मर्नेछौँ। तर जब येशूलाई मानिसहरूले गिरफ्तार गरे, पत्रुसले आफ्नो चक्कु चलाउने प्रयास गर्यो, तर येशूले परमेश्वरको इच्छामा आफूलाई सुम्पन भएको देखेपछि अब पारा नलाग्ने रहेछ। येशूले कुनै आश्चर्यकर्म, कुनै आफ्नो शक्ति नदेखाउने उनीहरूले त्यो अड्कल काटिसकेको हामी देख्छौँ। त्यसपछि सबै चेलाहरू के गरे, भागे। यी चेलाहरू जो येशूसँगै थिए, येशूसँग उनीहरूले लगभग 2-3 बिताइसकेका थिए, येशूको चमत्कारी कार्यहरू देखिसकेको थियो, येशू परमेश्वर हुनुहुन्छ भनेर उनीहरूले भेउ पनि पाइसकेको थियो, येशूको आश्चर्यकर्महरू उनीहरूले एकपछि अर्को देखेको थियो, येशूको शिक्षाहरूलाई, येशूले मानिसहरूलाई गरेको प्रश्नहरू देखि लिएर र मानिसहरूको प्रश्नलाई उहाँले कसरी जवाफ दिनुभयो त्यो पनि उहाँले देखिसक्नु भएको थियो। येशूको मन्दिरमा उहाँले आफूले प्रदर्शन गर्नुभएको अधिकारलाई पनि चेलाहरूलाई देखिसकेको थियो। तर चेलाहरू अन्तत येशूलाई छोडेर भागे। चेलाहरूको न्याय गर्नलाई हतार नहौँ हामी, हाम्रो हृदयमा यो भन्छौँ कि कसरी चेलाहरूले यस्तो गर्न सक्छ, म भए त त्यस्तो गर्ने थिइनँ, म त त्यस्तो कहिले पनि गर्दिन थिएँ, म त येशूसँगै मर्थे। प्रिय चेलाहरूको न्याय गर्नलाई हतार नगरौँ। चेलाहरू त हजारौँ सिपाहीको डरले येशूलाई त्यागेर भागे। तर तपाईँ र म कति सानो कुरामा येशूलाई त्यागेका छौँ, सानो कुरामा कसैले हामीलाई बन्दुक तिर्छ अरे येशूलाई छोड होइन भनेर त्यस्तो परिस्थितिमा हामीलाई डालेको छैन, तर सानो कुराहरू एउटा मित्रता गुम्छ भन्ने डरले हामीले येशूलाई त्यागेका छौँ। कति मानिसहरूलाई तपाईँ विचार, तपाईँको मित्रहरूलाई पढाइमा कम मार्क्स आउँछ भनेर पढ्नको निम्ति हामी चर्च पनि आउँदैनौँ कतिजना, परिवारको खातिर हामीले येशूलाई त्यागेका छौँ, हामी कतिजना त निन्द्राको खातिर येशूलाई त्यागेका छौँ, हामी निन्द्रालाई प्यारो लाग्छ त्यही भएर हामी चर्च आउनलाई पनि हामीलाई गाह्रो हुन्छ, बल्ल बल्ल आउँछु कतिजना, सम्बन्धको खातिर एउटा ऐसाई गर्लफ्रेन्डको खातिर अथवा बोयफ्रेन्डको खातिर मानिसहरू येशूलाई त्यागेका छन्। एक समय म येशू तपाईँसँग मर्छु भनेर छाती पिटी स्थिति प्रसाद रुने भाइ बहिनीहरू मैले देखेको छु, तर एउटा गैर इसाई गैर विश्वासी भाइ र बहिनीको प्रेममा उसले येशूलाई त्यागेको हामी देख्छौँ। तपाईँ आफ्नो जीवनलाई विचार गर्नुहोस् न, प्रार्थना र बाइबल अध्ययनको क्षेत्रमा हामीले कतिचोटि येशूलाई त्याग्ने गर्छौँ, तपाईँले कसरी भन्नु होला? यदि तपाईँले बाइबल अध्ययन गर्न छाड्नुहुँदैछ भने तपाईँले यसुलाई छाड्नुहुँदैछ। यदि तपाईँले प्रार्थना गर्न छाड्नुहुँदैछ भने तपाईँले यसुलाई छाड्नुहुँदैछ। यदि तपाईँ चर्च जान छाड्नुहुँदैछ भने तपाईँ यसुलाई छाड्नुहुँदैछ। यदि तपाईँ आफ्नो अध्ययनमा वफादारी हुन छाड्नुहुँदैछ भने तपाईँ यसुप्रति वफादारी हुन छाड्नुहुँदैछ। यदि तपाईँ काममा विश्वासयोग्य हुन छाड्नुहुँदैछ भने तपाईँ यसुप्रति विश्वासयोग्य हुन छाड्नुहुँदैछ। यदि तपाईँ आफ्ना अभिभावकको अधीनमा बस्न छाड्नुहुँदैछ भने तपाईँ परमेश्वरको अधीनतालाई त्याग्नुहुँदैछ। तपाईँको जीवनशैलीको प्रत्यक्ष असर तपाईँको विश्वासमा पर्छ, तपाईँ यसुसँगको सम्बन्धमा पर्छ। तपाईँ यो नभन्नुहोस् कि म बाइबल नपढे पनि म यसुको चेला हुन सक्छु, म प्रार्थना नगरे पनि यसुको चेला हुन सक्छु, म चर्च नगए पनि यसुको चेला हुन सक्छु, म काममा जे पनि गर्न सक्छु, अध्ययनमा म जे पनि गर्न सक्छु। तपाईँले जे गर्नुहुन्छ त्यसले सरोकार राख्छ। हामी यसुलाई हाम्रो जीवनको विभिन्न क्षेत्रहरूमा विभिन्न समयमा हामीले त्यागिरहेका हुन्छौँ। आफ्नो जीवनलाई जाँच्नुहोस्, आफूलाई सोध्ने गर्नुहोस्। जब हामी यो घटनाहरू हामी गर्छौँ आफूलाई सोध्नुहोस् कि म साँच्चै म क्रिस्चियन हो कि म नामदारी क्रिस्चियन हो, कि म साँच्चै यसुमा विश्वास गर्छु, कि मेरो जीवनमा साँच्चै पश्चातापको फलहरू देखिएको छ। आफूलाई सोध्नुहोस् कि साँच्चै म मूल्य चुकाउँदैछु यसुलाई पछ्याउनको निम्ति। आफूलाई जाँच्नुहोस् प्रिय मित्रहरू, पवित्र आत्माले परमेश्वरको वचन यहाँ यस उद्देश्यले राखिदिनु भएको छ ताकि उहाँका चेलाहरू, साँचो चेलाहरू यसलाई हेरेर उनीहरू होसियार हुन सकुन्। यदि तपाईँ साँचो चेला हुनुहुन्छ, पवित्र आत्मा तपाईँभित्र बास गर्नुहुन्छ भने तपाईँले जब यो वचन हेर्नुहुन्छ तपाईँले परमेश्वर भन्नुहुन्छ कि प्रभु मलाई सहायता गर्नुहोस्, म तपाईँलाई पछ्याउनको निम्ति तपाईँलाई नत्याग्न तर तपाईँको पछि लागिराख्न मलाई सहायता गर्नुहोस्, तपाईँको त्यो प्रार्थना हुनुहुन्छ। तर तपाईँ वचन हेर्नुहुन्छ यो चेलाहरू भन्दा त म बेटर छु, उत्तम छु भन्नुहुन्छ भने तपाईँ चाँडै गिर्नुहुनेछ, चाँडै लड्नुहुनेछ। यसुको पछि आउनेहरूले मूल्य चुकाउनु पर्ने हुन्छ, यसुको पछि आउनेहरूले मूल्य चुकाउनु पर्ने हुन्छ। तर यो कुरा विश्वास गरेर, यो कुरा मनमा राखेर कि परमेश्वर नै सबै कुराको नियन्त्रणमा हुनुहुन्छ। यो पत्र कसलाई लेखेको थियो? रोमी अन्य जातिहरू, क्रिस्चियन्सहरूलाई, जो नेरोको नेतृत्व मुनि सतावट भोगिरहेका थिए, एकपछि अर्कोलाई मारिरहेको थियो, त्यतिखेरको अवस्थामा भएको क्रिस्चियनलाई लेखिएको। अनि उनीहरूलाई कसरी उत्साह दिनुहुँदैछ यो वचनले, परमेश्वरले वचनद्वारा, कि येशु तिमीहरूको गुरु, तिमीहरूको मालिकलाई आफ्नैले धोका दियो, मानिसहरूले उहाँले पक्रे, आफ्नो चेलाहरूले पनि उहाँलाई त्यागे, र कोही पनि चेला गुरुभन्दा ठुलो हुँदैन, र तिमीहरू जुन सतावट भएर गइरहेको छौ, नेरोको नियन्त्रणमुनि नेतृत्वमुनि रहेको सतावट, यो परमेश्वरले, यो सतावटले, यो परिस्थितिले उहाँलाई छक्क पार्दैन, तर उहाँकै इच्छा अनुसार यो सबै कुरा भइरहेको छ, उहाँ नै नियन्त्रणमा हुनुहुन्छ। त्यो उत्साह दिनको निम्ति विश्वासलाई लेखिएको थियो। मेरो प्रिय मित्रहरू, म तपाईँलाई भन्दछु, यदि तपाईँ ख्रिस्टको खातिर कति पनि सताइनु भएको छैन, मैले भनिरहेको छु नि तपाईँ सतावट खोज्दै हिँड्नुहोस् भनिरहेको छैन, तर तपाईँ ख्रिस्टलाई जिउँदाखेरि मूल्य चुकाउनु भएको छैन, तपाईँको जीवन छ जब छनौट आउँछ चर्च र अरू कार्यक्रमहरू, तब तपाईँले चर्च छान्न सक्नुभएको छैन, तपाईँको जीवनको अगाडि ख्रिस्ट र अरू सम्बन्धहरू आउँछ, ख्रिस्टलाई छान्न सक्नुभएको छैन, तपाईँको जीवनको अगाडि काम र चर्च भेटघाट आउँछ, तर ख्रिस्टलाई, चर्च भेटघाटलाई तपाईँले छान्न सक्नुभएको छैन भने तपाईँले मूल्य चुकाउन सक्नु भएको छैन। यदि तपाईँ फुर्सदमा मात्र चर्च आउने खालको विश्वासी हुनुहुन्छ, समय मिल्यो भने चर्च जाने हुनुहुन्छ भने तपाईँ यसुको पछि हुनुहुन्न, यसुको पछि हुनुहुन्न। तर यदि तपाईँ ख्रिस्ट र सुसमाचार खातिर कष्टमा हुनुहुन्छ भने, तपाईँ ख्रिस्ट भएको, क्रिस्चियन भएको कारणले गर्दाखेरि तपाईँलाई तपाईँको परिवारले निकालिदिनेसम्म भनिसकेको छ भने, तपाईँको श्रीमानले तपाईँलाई घरि नघरि छोड भन्छ भने, हाम्रो एकजना बहिनीलाई त्यही भइरहेको छ, ख्रिस्टको खातिर, सुसमाचार खातिर तपाईँहरू आफ्नो मानिसहरूबाट, मित्रहरूबाट त्यागिनु भएको छ भने, म तपाईँलाई भन्छु कि साहस गर्नुहोस्, हरेस नखानुहोस्, कि तपाईँको परिस्थितिहरूमा सहानुभूति देखाउन सक्ने येशु तपाईँसँग हुनुहुन्छ। येशु जो तपाईँकै बाटो भएर हिँड्नु भएको छ, उहाँले दुःख खानुभयो, उहाँलाई मानिसले त्यागे, उहाँले सतावट भोग्नुभयो र उहाँले तपाईँको कष्टहरूमा सहानुभूति देखाउन सक्नुहुन्छ। के तपाईँले आफैलाई ख्रिस्टको खातिर एक्लो महसुस गर्नुभएको छ? सबै आफ्नो तरिकाले जिइरहेको छ तर म मात्र चाहिँ किन सुसमाचारको योग्य जीवन जिने, म मात्र किन चर्चमा नियमित जाने, म मात्र किन बाइबल पढ्ने, मेरो साथीहरू गर्दैन पढ्दैनन् तिनीहरू क्रिस्चियन त हो भन्छ तर मै चाहिँ किन यो सबै मूल्यहरू चुकाउने, मै चाहिँ किन प्रार्थनामा लाग्ने, मै चाहिँ किन चर्चप्रति समर्पित हुने, मैले चाहिँ किन सुसमाचार सुनाउने, म एक्लो अरूले गरेको छैन त भन्ने हुन्छ भने म तपाईँलाई भन्न चाहन्छु कि तपाईँको एक्लोपनमा ख्रिस्टले नै तपाईँलाई सहानुभूति देखाउनुहुन्छ। येशू आफ्नाहरूद्वारा त्यागिनुभयो, एक्लै छाडिनुभयो तर उहाँ परमेश्वरमा समर्पित हुनुहुन्थ्यो, परमेश्वरको इच्छामा उहाँले भर पर्नुभयो। त्यही भएर तपाईँको ख्रिस्टियन जीवन मानिसहरूलाई हेरेर होइन, वचनलाई हेरेर, ख्रिस्टलाई हेरेर, परमेश्वरलाई हेरेर अगाडि बढ्छ। तपाईँको वरिपरिको मानिसहरूले हेर्न थाल्नुभयो भने तपाईँ निरुत्साहित हुनुहुन्छ। हिजोसम्म चर्चमा राम्रो प्रचार गरेको मान्छे आज पापमा फसेको देख्दाखेरि, येशूलाई त्यागेको देख्दाखेरि तपाईँ निरुत्साहित हुनुहुन्छ। हिजोसम्म क्वायरमा एकदमै मानिसलाई रुवाई रुवाई लिड गरिरहेको मान्छेलाई देख्नुहुन्छ होइन, तर आज एउटा नन क्रिस्चियन भाइ वा अथवा बहिनीसँग विवाह गरेको देख्नुहुन्छ, टिका टाढा गरेर मन्दिरमा रमाइलो जीवन जिइरहेको छ, उनीहरू नै अस्ट्रेलिया जान्छन्, उनीहरू नै अमेरिका जान्छन्, तपाईँहरू त्यतिखेर लोभिन थाल्नु भयो भने तपाईँलाई फेरि स्मरण गराउन चाहन्छु, मानिसको परिस्थितिले उसको वास्तविकतालाई देखाउँदैन, झल्काउँदैन। त्यो वास्तविकता, त्यो दिन, त्यो भविष्य आउनै बाँकी छ। त्यही भएर अहिलेको क्षणिक परिस्थितिहरूलाई, मानिसको सफलताहरूलाई हेरेर अथवा मानिसको असफलताहरूलाई निराश नहुनुहोस् अथवा मानिसको सफलतालाई हेरेर नलोभिनुहोस्, तर ख्रिस्टलाई हेर्नुहोस्, ख्रिस्टलाई हेर्नुहोस् जो जसलाई आफ्नोहरूले धोका दिए, उहाँलाई त्यागे मानिसहरूले, तर पनि उहाँ परमेश्वरमा भर पर्नुभयो, परमेश्वरको योजनामाथि भर पर्नु, परमेश्वरको इच्छामाथि भर पर्नुभयो कि परमेश्वर नियन्त्रणमा हुनुहुन्छ। सो येशूलाई चेलाहरूले, सबै चेलाहरूले त्यागेर भागे, त्यागे भन्ने शब्द गरेको छ, त्यागेर भागे र यो त्याग पूर्ण थियो, इट वाज टोटल डिजर्सन। 51 र 52 पदले हेर्नु त, आफ्नो शरीरलाई एउटा सुती कपडाले मात्र बेरोको एकजना जवान उहाँको पछि लाग्यो, तिनीहरूले त्यस जवानलाई समाते तर कपडा छोडेर त्यो नाङ्गै भाग्यो। कतिजनाले यो कतिखेर आइपुग्छ यो 51 र 52 पद कसको बारेमा भनेर पर्खिरहनु भएको छ होला। र यो मान्छेको नाम तपाईँ जान्न चाहनुहुन्छ भने म तपाईँलाई यो मान्छेको नाम दिन सक्दिनँ। ओके, बाइबल हामीलाई भन्दैन को मानिस हो यो, धेरैले भन्छ मर्कुस भन्छ, मर्कुस होला अथवा मर्कुस के कारणले मर्कुस हुनसक्छ मलाई थाहा छैन, तर यो मानिसको बारेमा बाइबल हामीलाई केही पनि भनेको छैन। बाइबल मौन छ र बाइबल मौन बसेको ठाउँमा हामीले अनुमान लगाउन उचित हुँदैन। तर पनि यो मानिसको बारेमा मर्कुसले उल्लेख गरेर हामीलाई केही भन्न खोज्दैछन्, त्यो चाहिँ हामीले जान्नुपर्छ। ऊ को हो, कहाँबाट आयो, को थियो हामीलाई थाहा छैन, हुनसक्छ छिमेकी हुनसक्थ्यो, हुनसक्छ त्यो गच्छामुनिको बगैँचामा काम गर्ने मानिस हुनसक्थ्यो, अथवा नजिकको गाउँबाट आएको हुनसक्थ्यो, हल्ला सुने, यसोलाई पक्रेको कुराहरू सुनेपछि आएर हेर्न आएको हुनसक्छ। कोचोटि हाम्रो वरिपरि घटना गर्दा त्यस्तै हुन्छ, हामी होइन हेर्नु जान्छौँ, हेर्दाखेरि अनि यो पनि यिनीहरू मध्येको हो कि भनेर पक्रिनु खोज्दाखेरि टाप ठोक्ने कुरा हुन्छ, सायद त्यस्तै भइरहेको हुनसक्छ। तर के देख्छौँ भन्दाखेरि यो मानिसलाई जब हामी हेर्छौँ यही देख्छौँ कि येशूको त्याग चाहिँ पूर्ण थियो। भन्नुको मतलब येशूको पछि लाग्ने एकजना पनि बाँकी रहेन, यसको अर्थ एकजना पनि येशूको पछि लागेन। जब येशू पक्राउ खानुभयो सबैले उहाँलाई त्यागे, उहाँको लागि मर्ने मान्छे कोही छैनन्। जवान मानिस हुनसक्छ, अन्तिम मानिस जसले आफ्नो कपडा समेत छोडेर येशूको पछि लाग्नुभन्दा बरु आफ्नो नग्नतालाई उसले स्वीकारेको हामी देख्दछौँ, बुझ्नुहुँदैछ? येशूको पछि लाग्न कोही पनि मानिस लाग्न चाहेन। रवि लामिछाने पक्राउ पर्नुभयो, हजारौँ मानिस सडकमा उत्रियो, रविदालाई निकाल मलाई भित्र राख भन्ने मानिसहरू धेरै थिए, तर येशूको बेलामा मुक्तिदाता जब पक्राउ खानुभयो उहाँको पक्षमा एकजना मानिस पनि थिएन, उहाँ एक्लो पारिनुभयो। उहाँको चेलाहरूले त्यागे र उहाँको अरू चेलाहरूले त्यागे र कोही पनि मानिसले उहाँको खातिर दुःख भोग्नु, कष्ट भोग्नु उचितको मोलको ठानेन। त्यति मात्र होइन, यो जवान मानिसबाट हामी के सिक्न सक्छौँ भन्दाखेरि, जब यो जवान मानिसलाई मानिसहरूले समाते, उसले आफ्नो कपडा सुती कपडै छोडेर भागे, उसको नाइट ड्रेस हुनसक्छ त्यो त्यतिखेर समयको, त्यही छोडेर भाग्यो, नाङ्गै नाङ्गै भाग्यो मान्छे. जब यो नाङ्गो शब्द हामी देख्छौँ, हामीलाई उत्पत्तिको पुस्तक हामीले याद आउँछ, अदनको बगैँचा किन देएन, के भयो? जब आदम र हव्वाले परमेश्वरलाई त्यागे, तिनीहरू नाङ्गैछु भन्ने थाहा पाए. जब यो जवानले यीशुलाई त्यागेर भागे, ऊ नाङ्गै भए. बुझ्नुहुँदैछ? र जवान मानिसले त हामी सबैको पापमा भएको भ्रष्टतालाई देखाउँदछ कि कोही मानिस पनि असल छैन भन्ने कुरालाई उसले झल्काइरहेको छ. सबै मानिस भरालिएका छन्, रोमी तिनले भनेको थियो, सबै मानिसले पाप गरेको छ, सबै मानिस आफ्नै बाटो लागेका छन्. परमेश्वरलाई कसैले खोज्दैन, परमेश्वरलाई कसैले पुज्दैन, परमेश्वरलाई कसैले मान्दैन, असल गर्ने कोही पनि छैन, धर्मी एकजना पनि छैन भनेर रोमीले भन्दछ. त्यही कुरा प्रमाणित गर्न यहाँनिर देखाइरहेको छ हामीलाई. परमेश्वरलाई कसैले पनि खोज्दैन, हामीले पनि परमेश्वरलाई खोजेर पाएको होइनौँ. परमेश्वरले हामीलाई सहायता गर्नुभयो, परमेश्वरले हामीबाट आफूलाई प्रकट गर्नुभयो, त्यही भएर उहाँलाई हामीले पाएका छौँ. सुप्रिय मित्रहरू, येशूलाई पछ्याउने कुरा तपाईँ र मेरो जीवनमा कस्तो देखिन्छ? अरूले येशूलाई त्यागे तापनि, दुनियाँले तपाईँलाई त्यागे तापनि, येशूको पछि कोही नलागे तापनि, के तपाईँ येशूलाई पछ्याइ नै रहनुहुन्छ? यो हलमा भएको मानिस, सायद तपाईँले यहाँ भएको कति मानिसहरू भोलि येशूलाई त्याग्न पनि सक्छन्, तर के तपाईँ, यदि तपाईँ परमेश्वरको चुनिएका भने, के तपाईँ येशूको पछि लागिराख्नुहुन्छ? मित्रहरू, क्रिस्चियन जीवन आशिषको जीवन हो. हामी पापको क्षमा पाउँछौँ, परमेश्वरसँग हाम्रो मिलाप भएको छ, तर दुःखमुक्त जीवन अवश्य पनि होइन. दुःखमुक्त जीवन अवश्य पनि होइन. जब हामी क्रिस्चियन बन्छौँ, हाम्रो कष्ट दोब्बर भएर जान्छ. परिवारहरू हाम्रो विरुद्धमा, मित्रहरू हाम्रो विरुद्धमा, हामीले काम गर्ने ठाउँका मानिसहरू, छिमेकीहरू हाम्रो विरुद्धमा, हाम्रो देशका मानिसहरू हाम्रो विरुद्धमा खडा हुन्छन्। तर कष्टमा, परीक्षामा, सतावटमा तपाईँ कतातिर हेर्नुहुन्छ, कतातिर फर्कनुहुन्छ? तपाईँको कष्टसँग सहमति सहानुभूति जनाउन सक्नुहुने येशूलाई हेर्नुहोस्, उहाँको कृपाको अन्त्य कहिले हुने छैन. येशूले आफ्नै चेलाहरूबाट विश्वासघात र त्यागको अनुभव गर्नुभयो, र पनि उहाँले अनन्त विगतदेखिको परमेश्वरको इच्छाको योजनामा आफूलाई निडर सुम्पनु भयो. के तपाईँहरू सबैजना सुसमाचारको खातिर र ख्रिस्टको खातिर आफैलाई जीवनमा जस्तोसुकै परिस्थिति आओस्, उहाँको महिमाको खातिर परमेश्वरको इच्छामा सुम्पन तयार हुनुहुन्छ? आउनुहोस् हामी प्रार्थना गरौँ.